Why do people want to be at work? To feel heard, appreciated, part of something, and to know there's a career path for everyone. Inclusive workplaces are linked to increased innovation, productivity, and employee satisfaction. Make your organisation a place where people want to be. For inclusion and diversity training, visit inclusion-program.com.au.
तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ। अरु रोचक सामग्रीहरुका लागि sbs.com.au/nepali जानुहोस्।
हरेक वर्ष मे 3 लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउँदै आइएको छ। संयुक्त राष्ट्रसंघको महासभाले प्रेस स्वतन्त्रताको लागि अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको 31 वर्ष पूरा गरिरहँदा यस वर्षको नारा रहेको छ, प्रेस फर द प्लानेट, जर्नलिजम इन द फेस अफ द इन्भाइरोमेन्टल क्राइसिस, अर्थात् पृथ्वीका लागि प्रेस, वातावरणीय संकटका बीच पत्रकारिता। र यसै सन्दर्भमा नेपाल र अस्ट्रेलिया साथै अन्तर्राष्ट्रिय पत्रकारितामा अनुभव सङ्गालेका व्यक्तिहरूसँग हामीले कुराकानी गरेका छौँ यस क्षेत्रमा पछिल्लो समयमा देखिएका चुनौतीहरूबारे। सुरुमा अस्ट्रेलियामा सामुदायिक पत्रकारितामा संलग्न रहेका साथै अस्ट्रेलियन नेपाली जर्नलिस्ट एसोसिएसन एन्जाका उपाध्यक्ष छत्र शङ्करसँग हामीले नेपालमा प्रेस स्वतन्त्रताको अवस्था र अस्ट्रेलियामा सामुदायिक पत्रकारिताका चुनौती लगायतका विषयमा गरेको कुराकानी सुनौ।
म छत्र शङ्कर, म चाहिँ nepaleyes.com.au नामक एउटा सामुदायिक अनलाइन सञ्चालन गर्छु, नेपाली कम्युनिटीका न्युजहरू समेट्छु र साथै म नेपाली जर्नलिस्ट एसोसिएसन एन्जाको अस्ट्रेलियाको उपाध्यक्ष भएर काम गरेको छु र साथै नेपालमा म पूर्व अध्यक्ष हुँ मानवाधिकार पत्रकार सङ्घको र लामो समय म टेलिभिजन र अनलाइन पत्रकारितामा काम गर्दै आइरहेको छु।
हजुर छत्रजी, स्वागत छ एसबिएस नेपालीमा। होइन, अब विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहँदाखेरि चाहिँ अलिकति सुरुवात हामी नेपालबाटै गरौँ, किनभने अब त्यो विगत पनि हो, तपाईँले कतिको अहिले चाहिँ कतिको निहाल्नु भएको छ पत्रकारिताको अवस्था हाल नेपालको, कस्तो छ अहिले प्रेस स्वतन्त्रता नेपालको दृष्टिकोणबाट हेर्दाखेरि चाहिँ?
नेपालको दृष्टिकोणबाट हेर्दा जुन आइएफजेले निकालेको इन्डेक्स हेर्दा चाहिँ नेपालको प्रेस स्वतन्त्रता सुधारात्मक छ, इन्डेक्समा राम्रो देखिन्छ। तर पनि विगतको जुन द्वन्द्वकालको जस्तो जस प्रेस स्वतन्त्रताको घाँटी निमुट्ने गरी चाहिँ त्यस्ता गतिविधिहरू नभएको देखिन्छ। तर यद्यपि सरकारले घुमौरो पाराले प्रेसलाई चाहिँ नियन्त्रण गर्ने हो कि भन्ने शङ्का चाहिँ बढेको छ। जस्तो कि पछिल्लो समय एउटा नेपाली अनलाइनमा आएको समाचारलाई लिएर जुन प्रकारको चाहिँ समाचार नै हटाउनु भन्ने खालको सर्वोच्च अदालतको आदेशले पत्रकारहरू अलिकति डराउनु परेको अवस्था देखिन्छ र केही मिडिया सङ्घ संस्थाहरूले पनि आवाज उठाएका छन्। जस्तो कि पत्रकारले समाचारहरू कहिलेकाहीँ गलत हुन सक्छन्, यो सामान्य हो, तर पत्रकारहरूले लेखेको समाचारमाथि नै प्रश्न उठाएर कुनै पनि एउटा न्यायिक निकायले समाचार रोक अथवा प्रकाशन नगर भन्नु चाहिँ अभिव्यक्ति स्वतन्त्रतामाथि चाहिँ लगाम लगाउने हो कि भन्ने देखिन्छ। र यदि अब त्यस्तो चाहिँ पत्रकारहरूले लेखेको समाचारप्रति कुनै व्यक्ति सङ्घ संस्थाहरूलाई चाहिँ मन परेको छैन भने उजुरी दिने निकायहरू छन्, त्यसमा गएर उजुरी दिँदाखेरि यदि मिडियाहरू गलत भए भने पनि त उनीहरूले न्याय पाउँछन् नि, त्यस्तो खालको छ। अर्को चाहिँ तपाईँको भौतिक रूपमा आक्रमण गर्ने जुन द्वन्द्वकालीन समयमा थियो त्यो चाहिँ अहिले खासै त्यस्तो देखिँदैन, तर राजनीतिक रूपमा चाहिँ पत्रकारहरूलाई नियन्त्रित गर्ने र प्रेस स्वतन्त्रतालाई चाहिँ आफू अनुकूल प्रेसलाई चाहिँ आफू अनुकूल चाहिँ प्रयोग गर्ने जस्ता गतिविधिहरू चाहिँ देखिन्छन् अहिले नेपालमा।
प्रेस स्वतन्त्रताको माग गरिरहँदाखेरि यसै बिचमा अब पत्रकारहरूद्वारा पनि जवाबदेही पत्रकारिताको आवश्यकता चाहिँ तपाईँले कतिको देख्नु भएको छ?
एकदमै राम्रो प्रश्न उठाउनु भयो। जस्तो कि पत्रकारिता मार्फत बिना आधार कसैको पनि हुर्मत चाहिँ लिनुहुन्न, कसैलाई हैरानी पार्ने काम गर्नुहुन्न, यो चाहिँ दण्डनीय हो। त्यसैले पत्रकारहरूले पनि बिना आधार कसैको जीवनमा असर गर्ने खालका समाचारहरू प्रकाशन अथवा प्रसारण गर्नु भएन। आधार मानेर प्रमाण छ भने चाहिँ प्रकाशन गर्न पाइयो. तर एउटा जवाबदेही पत्रकारिताको चाहिँ खाँचो छ, किनभने अहिले जति पनि सामाजिक सञ्जालमा आएका इस्युहरूलाई नै आधार मानेर जुन समाचार बनाउने त्यसको गहिराईमा नपुगिकन एउटा चाहिँ खोज पत्रकारिता नगरिकन समाचार पस्कने जुन क्रम छ, होडबाजी छ, यो होडबाजीलाई चाहिँ अलिकति हामीले पनि पत्रकारहरूले पनि अलिकति नियन्त्रण गर्नु पर्यो. अर्को कुरा चाहिँ हामी ब्रेकिङ न्युज दिने नाममा जस्तो सनसनी बनाउने नाममा चाहिँ हामीले छिटो छिटो समाचार दिइरहेका छौँ, यसले पनि हाम्रो विश्वसनीयतामा चाहिँ असर गर्छ. त्यसैले पत्रकारहरूले के गर्न आवश्यक छ, हामीले एउटा जवाबदेही पत्रकारिता गर्नको लागि भने चाहिँ हामीले सही सूचना दिने र आफू पनि आफ्नो धर्मप्रति चाहिँ प्रतिबद्ध हुन आवश्यक छ. र कसैले पनि पत्रकारिता मार्फत पत्रकारकै चाहिँ बेइज्जत हुने काम चाहिँ गर्नु भएन क्या. जस्तो कि अहिले पछिल्लो समय के छ भने पत्रकारिताहरू, पत्रकार र पत्रकारिता भनेको एउटा स्वतन्त्र हुनुपर्छ भन्ने छ. तर आज के भइरहेछ नेपालमा हेर्ने हो भने पत्रकार नै तपाईँको कुनै पार्टीमा प्रवेश गर्यो, पत्रकार तपाईँको सम्पादक नै यो पार्टीमा गयो भनेर चाहिँ समाचार आइरहेका छन्. त्यसैले हामीले राजनीतिक रूपमा पनि स्वतन्त्र हुनु पर्यो र एउटा समाजसेवी र जवाबदेही पत्रकारिताको आवश्यक छ.
अस्ट्रेलियातिर आउँदाखेरि चाहिँ कस्तो देख्नुभयो? तपाईँ त यहीँ पनि सक्रिय हुनुहुन्छ, अब एन्जामै आबद्ध हुनुहुन्छ होइन, अब र आफ्नै पनि एउटा सामुदायिक मिडिया सञ्चालन गरिरहनु भएको छ. अब यस्तोमा तपाईँले अस्ट्रेलियाको चाहिँ प्रेस फ्रिडमको अवस्थालाई कसरी निहाल्नु भएको छ?
अस्ट्रेलियाको प्रेस फ्रिडम, अब हामी प्रवासमा रहेर जुन काम गरिरहेका पत्रकारहरूले यो जुन देशको कानुन हो त्यो देशको कानुन मानेर हामीले चाहिँ पत्रकारिता गर्नुपर्ने हुन्छ. र कतिपय अवस्थामा यहाँका मिडिया लहरू राम्ररी नबुझ्दा पनि पत्रकारहरूले झमेला खेप्नुपर्ने अवस्था छ. र पछिल्लो समय हामी म एउटा एन्जाको उपाध्यक्षको हैसियतले नि भन्छु, र यहाँ हामीले चाहिँ यहाँको मिडिया लहरू के छ, पत्रकारहरूले के सावधानी अपनाउनु पर्छ, समाचार लेख्दा अथवा राइट टु इन्फर्मेसन कसरी पाउने भन्ने बारेमा पनि हामीले यहाँका गभर्मेन्ट एजेन्सीहरूसँग पनि छलफल गऱ्यौँ. र अर्को कुरा चाहिँ मिडिया प्रवासमा रहेका पत्रकारहरूले गरिरहेको काम के हो र उनीहरूलाई कस्तो व्यवहार गर्नुपर्छ भनेर पनि हामीले यहाँको समुदायसँग चाहिँ कन्सल्टेसन, परामर्श, पत्रकारहरूले के गर्छन् र पत्रकारहरूले दिएको समाचारले समाजमा कस्तो प्रभाव पर्छ भनेर हामीले चाहिँ बुझाउने प्रयास गरेका छौँ. यद्यपि तर यहाँ पनि त्यस्तो यहाँको स्थानीय सरकार अथवा यहाँको सरकारी निकायबाट त्यस्तो हामीलाई त्यस्तो थ्रेड त छैन. हामीले नेपाली कन्टेन्टहरू दिइरहेका छौँ, हामीले यहाँको आचार संहिताहरू पालना गरेर दिइरहेका छौँ. तर कतिपय अवस्थामा नेपाली समुदायबाटै चाहिँ अलिकति सम्पादकीय अधिकारमा हस्तक्षेप हुने, एडिटोरियल पोलिसीमा चाहिँ हस्तक्षेप हुने, मेरो नाम, मेरो चाहिँ समाचार राख अथवा मेरो विरुद्धमा समाचार किन आयो होइन, अनि तपाईँको मेरो समाचार हटाइदिनु पर्यो, त्यो समाचार हटा भन्ने जस्ता चाहिँ अलिकति सोसाइटी, हाम्रो समुदायबाटै एउटा मानसिक तनाव चाहिँ सिर्जना भएको हो कि भनेर चाहिँ हामीले समुदायहरूलाई त्यसो होइन, तपाईँहरूले कुनै पनि समाचारको बारेमा असन्तुष्टि छ, चित्त बुझेन भने तपाईँहरूले चाहिँ मिडियामा चाहिँ एउटा इन्क्वायरी डेस्क हुन्छ, त्यो डेस्कमा तपाईँले इमेल गर्नुहोस्, हामी त्यसको सुझाव दिन्छौँ. त्यहाँबाट पनि भएन भने एन्जामा चाहिँ तपाईँको असन्तुष्टिहरू राख्नुहोस् र त्यसपछि हामी ती के कारणले तपाईँको समाचारप्रति असन्तुष्टि भएको हो भन्ने बारेमा हामी छलफल गर्छौँ. तर तपाईँले पत्रकारलाई डाइरेक्ट रूपमा चाहिँ धम्क्याउने, समाचार हटा भन्ने चाहिँ त्यो चाहिँ तपाईँको अभिव्यक्ति स्वतन्त्रता विरुद्ध हुनेछ भनेर हामीले यहाँको समुदायलाई पनि जानकारी गराएको छ.
केही समय अगाडि पनि एन्जाले एउटा कार्यक्रम आयोजना गरेको थियो, यो कार्यक्रम पनि अलिकति समुदाय र मिडिया कसरी अगाडि मिलेर बढ्ने भन्ने विषयमा नै छलफल केन्द्रित थियो क्या र होइन, के निस्क्यो त्यहाँको निष्कर्ष चाहिँ?
यहाँको निष्कर्ष चाहिँ तपाईँको समुदायलाई हामीले भन्यौँ कि हामी स्वतन्त्र रूपमा अथवा समाजसेवी रूपमा कुनै पनि कसैसँग पैसा नलिकन निस्वार्थ रूपमा समाजको सेवामा लागेका छौँ, भोलिन्टियर रूपमा चाहिँ स्वयंसेवक भएर लागेका छौँ भनेर हामीले समुदायलाई भन्यौँ र समुदायले पनि हाम्रो जुन एउटा समाजसेवी रूपमा पत्रकारिता गरिरहेको भन्ने बारेमा उहाँहरूले चाहिँ प्रशंसा गर्नुभयो। यद्यपि समुदायबाट के चाहिँ सहयोग चाहिन्छ भन्ने बारेमा पनि उहाँहरूले चाहिँ हामीसँग जिज्ञासा राख्नुभयो र हामीले चाहिँ भन्यौँ कि समाचार दिँदाखेरि कम्तीमा पनि तपाईँहरूले चाहिँ एउटा प्रोफेसनल वेबाट एउटा व्यावसायिक वेबाट दिनुहोस्, कसैलाई चाहिँ समाचार छाप्दे भनेर भनेकै आधारमा तपाईँको समाचार छापिँदैन भनेर चाहिँ हामीले एक खालको उहाँहरूलाई सम्झायौँ र उहाँहरूले पनि अब चाहिँ आगामी दिनहरूमा चाहिँ प्रेस विज्ञप्तिहरू जारी गर्ने, मिडियाहरूलाई चाहिँ इन्भिटेसन पठाउने एउटा सौहार्दपूर्ण वातावरणले सोसाइटी यहाँको समुदाय र पत्रकार बिचमा कसरी जाने भन्ने बारेमा चाहिँ एउटा अन्डरस्ट्यान्डिङ चाहिँ बन्यो।
तपाईँले अब यही समुदायभित्रैबाट पनि कतिपय समयमा एउटा मिसअन्डरस्ट्यान्डिङ जस्तो बन्ने अवस्था छ भन्नुभयो, यो बाहेक यो समुदायभित्र सामुदायिक मिडियाले खेप्नुपर्ने चुनौतीहरू चाहिँ के देख्नु भएको छ अनि?
अब चुनौती त हामी प्रवासमा आएका छौँ र प्रवासमा आउँदाखेरि हामीले नेपाली समुदायको मात्रै समाचारहरू चाहिँ प्रकाशन गर्छौँ, नेपाली कम्युनिटीलाई लक्षित नेपाली कम्युनिटी लक्षित कन्टेन्टहरू, भिडियो कन्टेन्ट, टेक्स्ट कन्टेन्टहरू दिन्छौँ। तर हामीलाई चाहिँ कस्तो छ भने यहाँको लोकल लेभलमा जति पनि जस्तो नेपाली कम्युनिटीले थाहा पाउनुपर्ने सूचनाहरू हुन्छन् ती सूचनाहरूमा कसरी पहुँच पुर्याउने भन्ने बारेमा चाहिँ अलिकति हाम्रो एक्सेस नपुगेको हो कि भनेर चाहिँ हामीले लबी गऱ्यौँ। हामीले गएको कार्यक्रम मेलबोर्नको कार्यक्रममा पनि यहाँको चाहिँ मल्टिकल्चरल यहाँको केन्द्रसँग कमिसनको चिफसँग हामीले भेट्यौँ र सांसदहरूसँग पनि भेट्यौँ र हामीले भन्यौँ कि हामीलाई पनि तपाईँहरूको सूचनाको एक्सेस हुनु पर्यो। भनिसकेपछि हामीले चाहिँ कस्तो फिल गर्यौँ भने हामीले कहाँ गएर भन्ने, हामीले सूचना अस्ट्रेलियाको मेन स्ट्रिममा आइरहेका सूचनाहरू हामीले कसरी पाउने भन्ने चाहिँ हामीले कहाँ गएर भन्ने ठाउँ चाहिँ अहिलेसम्म चाहिँ नपाएका रहेछौँ। र जब हामीले एन्जा मार्फत गयौँ उहाँहरूले चाहिँ तपाईँहरूले यी सूचनाहरू यहाँ पाउनुहुन्छ, हाम्रो चाहिँ एउटा मल्टिकल्चरल नेटवर्क छ, त्यो नेटवर्कमा तपाईँहरूलाई चाहिँ राखिदिन्छौँ र यहाँको चाहिँ प्रेस क्लबमा तपाईँहरूको एक्सेस हुन्छ अनि मल्टिकल्चरल पाउने अन्य मिडियाले यहाँका स्थानीय मिडियाले पाउने सूचनाहरू पनि तपाईँहरूले पाउनुहुन्छ भनेर चाहिँ उहाँहरूले भन्नुभयो। अब हामीलाई यो क्लुलाई समातेर जस्तो कि मेलबोर्नमा त हामीले गऱ्यौँ, अब सिडनी लगायत अन्य तपाईँको दुईवटा टेरिटोरी र छवटा स्टेटहरूमा चाहिँ मल्टिकल्चरल कमिसनहरू छन् त्यहाँ, जुन उहाँहरूसँग नि भेटेर चाहिँ हामीले त्यहाँ कार्यरत पत्रकारहरूले कसरी पाउने त स्थानीय लेभलका सूचना जसले नेपाली समुदायलाई जोड्छ भन्ने बारेमा चाहिँ हामी छलफल गर्छौँ र उहाँहरूसँग मार्फत चाहिँ हामीले यहाँको मेन स्ट्रिमका सूचनाहरू कसरी पाउने भन्ने बारेमा चाहिँ उहाँहरूले हामीलाई एउटा गाइडलाइन गरिदिनु हुन्छ।
त्यस्तै भ्रिकुटी राईले नेपालमा करिब एक दशकभन्दा बढी समय पत्रकारितामा बिताएकी छिन्। मूलधार मिडिया कम्पनीदेखि देश विदेशबाट नेपाली आप्रवासीहरूको कथा समेट्नेसम्म उनी पछिल्लो समयमा एक पोडकास्ट पनि सञ्चालन गर्दै आएकी छिन्। राईले नेपालमा प्रेस स्वतन्त्रता, महिला समावेशीकरण र प्रविधिको तीव्र विकाससँगै मिडिया कर्मीहरूले ध्यान पुर्याउनु पर्ने विषयबारे हामीसँग कुराकानी गरेकी छिन्।
मेरो नाम चाहिँ भ्रिकुटी राई, मैले नेपालमा पत्रकारिता गरेको एक दशकभन्दा बढी भइसकेको छ। मैले चाहिँ हिमाल मिडिया नेपाली टाइम्सबाट मेरो पत्रकारिताको करियर सुरु गरेँ। त्यसपछि चाहिँ मैले केही समयको लागि काठमाडौँ पोस्ट अनि साउथ एसिया चेक लगायतको नेपाल बेस्ड न्युज रुम्सहरूमा काम गरेँ। त्यही गर्दा गर्दा चाहिँ मैले चाहिँ नेपालबाट पनि लस एन्जलस टाइम्स, बिबिसी लगायतका अरू अन्तर्राष्ट्रिय न्युज रुमहरूमा पनि कन्ट्रिब्युट गर्थेँ। अनि सन् 2016 चाहिँ मैले बोझे बोझे पडकास्ट सुरु गरेको इतिसा गिरीसँग, अनि त्यसकै लागि चाहिँ अहिले म त्यसको लागि इन्टरभ्युज अनि नेपालका अरू रिपोर्टरहरूसँग चाहिँ फेमिनिस्ट लेन्सबाट हाम्रो नेपाली राजनीति, हाम्रो समाज, हाम्रो मिडियालाई चाहिँ हेर्ने रिपोर्ट गर्ने हिसाबले चाहिँ हामीले पडकास्ट, भिडियो, न्युज लेटर्सहरू प्रड्युस गर्छौँ। अनि त्यसबाहेक चाहिँ म अरू अन्तर्राष्ट्रिय न्युज आउटलेटको लागि पनि विभिन्न विषयहरू विशेष गरी माइग्रेसनको बारेमा चाहिँ लेख्दै आएको छु।
एक दशकभन्दा लामो जति तपाईँको जुन नेपालको पत्रकारिताको अनुभव छ त्यसमा चाहिँ तपाईँले प्रेस स्वतन्त्रता चाहिँ कस्तो पाउनु भएको छ र अब भनौँ न समयअनुसार परिवर्तन हुँदै आएको देख्नु भएको छ कि कस्तो पाउनु भएको छ?
नेपालको चाहिँ समग्र रूपमा जस्तो मैले समग्र रूपमा कुरा गर्दाखेरि चाहिँ अहिले जस्तो हेर्नुभयो भने आज वर्ल्ड प्रेस फ्रिडम डे पनि हो होइन, अनि त्यसमा चाहिँ यो वार्षिक रूपमा निस्किने जुन यो ऱ्याङ्किङहरू हुन्छ त्यसमा चाहिँ अब 180 देशमा गरिएको ऱ्याङ्किङमा चाहिँ नेपाल चाहिँ अब पहिलाको 76 नम्बरबाट खस्केर अब 95 झरेको छ होइन। सो त्यसले पनि केही हिसाबले चाहिँ हाम्रो देशमा प्रेस फ्रिडमको अवस्था कस्तो छ भन्ने कुरा त्यसबाट पनि थाहा हुन्छ। त्यो बाहेक चाहिँ जस्तो कि हामीले अब जस्तो अहिले संसारभरि नै यो प्रेस कतिको चाहिँ स्वतन्त्र छ भन्ने कुरामा पनि क्वेसन आउँछ र यो चाहिँ अलिकति रिलेटिभ पनि हो कि जस्तो लाग्छ। जस्तो नेपालमा चाहिँ हो, अरू ठाउँ जस्तो हामीलाई डाइरेक्ट सेन्सरसिप होइन, जस्तो कि अब सरकारको बारेमा हामीले आलोचना गर्न पाउँछौँ, हामीले लेखेको आधारमा हामीलाई अथोरिटिजबाट त्यो खतरा कम छ होइन। तर त्यो भन्दैमा चाहिँ हामीले सबै पत्रकारहरूले जो यो पेसामा हुनुहुन्छ उहाँहरूले चाहिँ पूर्ण रूपमा चाहिँ प्रेस स्वतन्त्रता चाहिँ अनुभव गर्नु पाउनु भएको छ र त्यो एक्सर्साइज गर्नुहुन्छ भन्ने कुरा चाहिँ अलिकति त्यसमाथि प्रश्न पनि छ। किनभने अहिले तपाईँले पक्कै पनि सुन्नु भएको छ होला, पढ्नु भएको छ होला, नेपालको ठुलो न्युज रुम्सहरू त्यहाँका मेरा धेरै भनौँ न फर्मर कलिग्सहरू चाहिँ अहिले पनि आन्दोलनमा हुनुहुन्छ होइन। त्यहाँ श्रम शोषणको विषयहरू अहिले एकदमै उठिरहेको छ, त्यो लगायतको हाम्रो धेरै नेपालको न्युज रुम्सहरूमा चाहिँ समयमा तलब नपाउने, सेवा सुविधा भनेको जस्तो नपाउने होइन, त्यो सबैले गर्दा पनि कुनै न कुनै रूपमा चाहिँ हामी हाम्रो प्रेस साँच्चै कतिको स्वतन्त्र छ भन्ने कुरा पनि उठ्छ जस्तो लाग्छ। र यो कुरा चाहिँ हामीले यो लार्जर प्रेस फ्रिडमको कुरा गर्दाखेरि चाहिँ अलिकति धेरै नआएको हो कि जस्तो लाग्छ मेरो अनुभवमा, मेरो जतिको अहिलेसम्मको अनुभव छ होइन। किनभने हो तपाईँले जे लेख्न पाउनु भइरहेछ त्यो लेख्न पाउनुहुन्छ हुँदैन, तपाईँकोमा कति सेन्सरसिप छ छैन त्यसले पनि एउटा चाहिँ मूल्याङ्कन गर्न सकिन्छ कुनै पनि देशको प्रेस स्वतन्त्रता। तर त्यही देशमा चाहिँ पत्रकारहरूको चाहिँ अवस्था कस्तो छ, उहाँहरूले काम गर्ने अवस्था कस्तो छ इन्टर्नली होइन, त्यो कुरालाई पनि चाहिँ ध्यान दिनुपर्छ जस्तो लाग्छ। र त्यो कुरा चाहिँ सामेल नगरिदिँदा यस्तो खालको इन्डेक्समा अथवा कुनै देशको प्रेस स्वतन्त्रताको कुरा गर्दाखेरि पत्रकार त्यो देशको पत्रकारहरूले भोग्नु परेको श्रम शोषणको विषयमा कुरा नउठ्दाखेरि चाहिँ एउटा भनौँ न पूर्ण रूपमा चाहिँ प्रेस फ्रिडमको चाहिँ एउटा इमेज चाहिँ आउन गाह्रो हुन्छ जस्तो लाग्छ मलाई।
अनि अब तपाईँको एक दशकभन्दा लामो पत्रकारिताको यात्रा छ होइन, नेपाल बाहेक अरू देशहरूमा पनि गएर तपाईँले विभिन्न विषयहरूमा रिपोर्टिङ गरिसक्नु भएको छ। अब एउटा महिला भएको नातामा चाहिँ प्रेस फ्रिडमको सन्दर्भमा कुरा गर्दाखेरि तपाईँले आफ्नो अनुभव चाहिँ कस्तो पाउनु भएको छ अहिलेसम्म?
नेपालको न्युज रुम्सहरूमा काम गर्दाखेरि चाहिँ तपाईँलाई तपाईँको जुन आइडेन्टिटी छ होइन महिला भएकै कारणले गर्दाखेरि चाहिँ महिलाहरूले चाहिँ यो विषयमा मात्रै रिपोर्टिङ गर्न सक्छन् अथवा गर्नुपर्छ भन्ने एउटा त्यो अलमोस्ट अनस्पोकन रुल जस्तै नै चाहिँ छ है। त्यसले गर्दा महिलाहरूलाई चाहिँ कोट अनकोट हल्का अर महिला केन्द्रित विषयमा मात्रै अथवा जेन्डर बिटमा मात्रै दिने होइन त्यो किसिमको पनि देखिएको छ। तर अहिले आएर धेरैजनाले म लगायत अरू मेरो धेरै सहकर्मी पत्रकारहरू महिलाहरू जो हुनुहुन्छ नेपाली न्युज रुमहरूमा उहाँहरूले चाहिँ आफ्नो दायरा पक्कै पनि फराकिलो बनाउँदै लानु भएको छ। तर त्यो चाहिँ कस्तो हुन्छ भने त्यो चाहिँ दुर्भाग्यवश त्यो इन्डिभिजुअल एफर्टमा भर पर्छ। किनभने संरचनागत कुरा गर्दाखेरि हाम्रो संस्थागत अफिसेस हाम्रो स्ट्रक्चरली चाहिँ कतिकै चाहिँ हामीलाई सपोर्ट पाउँछ भन्नेमा चाहिँ त्यो अगेन त्यो धेरैजनाको अनुभव चाहिँ अहिलेसम्म चाहिँ मैले आफै पनि जोसँग काम गरेको छु अरू महिला पत्रकारहरूसँग उहाँहरूको चाहिँ अनुभव चाहिँ अलिकति खल्लो नै हुन्छ होइन। जुन किसिमको मेन्टरसिप चाहिन्छ, जुन किसिमको एउटा सपोर्ट सिस्टम चाहिन्छ कुनै पनि न्युज रुममा त्यो चाहिँ हाम्रो न्युज रुम्सहरू चाहिँ सबै न्युज रुम्सहरू चाहिँ जतिको इन्क्लुसिभ हुनुपर्ने हो महिलाहरूलाई लिएर अथवा अरू विषयहरूमा लिएर त्यसमा चाहिँ छैन जस्तो लाग्छ मलाई। धेरै जस्तो न्युज रुम्सहरू चाहिँ छैनन्, कतिले चाहिँ आफ्नो पुरानो गर्ने काम गर्ने शैलीहरूमा परिवर्तन पक्कै पनि ल्याउनु हुँदैछ। तर अझै पनि त्यो पनि चाहिँ अहिलेसम्म पनि मलाई चाहिँ अपुगे जस्तो लाग्छ। अर्को चाहिँ महिला भएर रिपोर्टिङ गर्दा प्रेस फ्रिडमको कुरामा त्यो डेफिनेटली हाम्रो समाजमा महिलाहरूको स्थान कस्तो छ त्यसले गर्दा महिलाहरू जो पत्रकारितामा हुनुहुन्छ त्यसमा पनि ठुलो त्यसले पनि असर गर्छ होइन। म कतै गएर रिपोर्टिङ गर्नु म एज अ वुमन भर्सेस मेरो कोही पुरुष सहकर्मीलाई रिपोर्टिङ गर्न बाहिर जान कति सहज हुन्छ भन्ने कुरा चाहिँ त्यो पत्रकारितामा मात्रै नभएर त्यो चाहिँ मलाई लाग्छ समग्र रूपमा हाम्रो देशमा चाहिँ महिलाको स्थान कस्तो छ राजनीतिदेखि लिएर हरेक फिल्डमा त्यसले गर्दा पनि कहीँ न कहीँ रूपमा चाहिँ असर भएको जस्तो लाग्छ।
अनि अर्को प्रश्न चाहिँ अब तपाईँ इन्डिपेन्डेन्ट पडकास्टर पनि हुनुहुन्छ होइन बोजु बजै अब आफूले यसो कुनै मेजर मिडिया हाउस बाहेक अलगै आफ्नो नै यसरी पडकास्ट चलाउँदा चाहिँ प्रेस फ्रिडमको कुरा कतिको आउँछ या त हुन्छ नि तपाईँहरूले पनि यो भन्नुहुन्छ भन्नु हुँदैन भनेर कति कुरामा ध्यान दिनुपर्छ पर्दैन त्यो डिफ्रेन्स चाहिँ कस्तो छ डिफ्रेन्स सिमिलरिटिज प्रोज एन्ड कन्स भनौँ न।
यस्तो हो जस्तो कि हाम्रो एक त त्यो माध्यमै फरक भयो होइन हामीले अनलाइनमा मात्रै गर्छौँ पडकास्टबाट सुरु गरे पनि हामीले चाहिँ अहिले आएर भिडियो न्युज लेटर्स रिपोर्टेड पिसेसहरू पनि गर्न थालेको छौँ होइन त्यसमा मलाई लाग्छ अनलाइन अगेन यसमा चाहिँ अब हाम्रो जस्तो मिडियाको ओभरअल इकोसिस्टमै कति फरक भइरहेको छ अहिले आएर होइन जस्तो कि पहिला चाहिँ भनौँ न 4-5 वर्ष अगाडिसम्म अरू एटलिस्ट मैले सुरु गर्दा पनि मेरो उमेरको धेरै साथीहरूले चाहिँ समाचार कहाँ हेर्ने कहाँ सुन्ने भन्दाखेरि रेडियो टिभी पत्रिका हुन्थ्यो भने अहिले आएर गएको केही वर्षमा धेरैजना त्योमध्ये पनि अब यङ्गर एन्ड यङ्गर अडियन्सले त अहिले उहाँहरूको समाचारको स्रोत भनेकै सोसियल मिडिया हो होइन इन्स्टाग्राम हुनसक्छ टिकटक हुनसक्छ फेसबुक युट्युब हुनसक्छ होइन सो त्यसले गर्दाखेरि चाहिँ मैले के पनि रियलाइज गरेको छु भने हाम्रो चाहिँ रिपोर्टिङ गर्ने क्रममा चाहिँ अनलाइन मोस्टली जो चाहिँ अब भनौँ न कोट अनकोट मूलधारमा पर्नुहुन्न उहाँहरूले गर्नु खोज्नुभएको काम चाहिँ धेरै रूपमा फरक किन छ भने हामीले मेबी इन्डिपेन्डेन्ट हुँदाखेरि चाहिँ कतिवटा कुरामा हामीले रिपोर्टिङ खुलेर कुरा गर्न सक्छौँ जस्तो कि फर इक्जाम्पल जसरी हामी चाहिँ बोजु बोजेको कुरा गर्नुपर्दा चाहिँ जसरी हामी चाहिँ नेपाली प्रेसको बारेमा हामी जति चाहिँ क्रिटिकल छौँ होइन जसरी यो इन्डस्ट्रीको बारेमा हामी कुरा गर्न सक्छौँ सायद यो जुन मूलधारमा हुनु मैले मूलधार मिडियामै रहेर चाहिँ मैले यतिको चाहिँ मैले क्रिटिकल भएर सायद कुरा गर्न सक्दिनँ थिएँ कि आफ्नै इन्डस्ट्रीको बारेमा त्यो चाहिँ एउटा ठुलो फरक हुन्छ। अर्को चाहिँ कस्तो हुँदो रहेछ भने हाम्रो अनलाइन न्युज मिडियालाई कसरी हेर्छ हाम्रो नियमन कसरी हुन्छ त्यसमा पनि त्यसले पनि ठुलो फरक पार्छ होइन किनभने तपाईँले चाहिँ अहिले हामीले प्रेस फ्रिडमको कुरा गर्दाखेरि चाहिँ को चाहिँ प्रेसको मेम्बर हो र को चाहिँ प्रेसको मेम्बर होइन भन्ने कुरा चाहिँ अहिले त्यो डिफ्रेन्स चाहिँ एकदम झनै त्यो धमिलो हुँदैछ क्या किनभने जो पहिला मेन स्ट्रिममा हुनुहुन्थ्यो उहाँले अहिले टिभी छोडेर फर इक्जाम्पल उहाँको आफ्नै युट्युब च्यानल छ अरे अनि त्यहाँ उहाँको एकदमै ठुलो फलोइङ छ भने होइन त्यहाँ केही कुरा गर्दा तपाईँलाई त्यही किसिमको प्रेस फ्रिडम प्राप्त हुन्छ कि हुँदैन होइन सो त्यो चाहिँ अब आउने दिनहरूमा पनि हाम्रो कस्तो खालके फ्रिडम र रेस्पोन्सिबिलिटी हुन्छ हामीले आफ्नो यो मिडियम चेन्ज गर्दा त्यो चाहिँ आई थिङ्क इट इज समथिङ द्याट निड्स टु बी डिस्कस द्याट विल होपफुली इभल्भ इन द कमिङ डेज तर मेन फरक चाहिँ मलाई त्यो लाग्छ कि हाम्रो जस्तो अनलाइन मिडियममा चाहिँ तपाईँको जुन त्यो भन्छ नि ब्यारियर टु एन्ट्री चाहिँ एकदम लो हुन्छ क्या होइन सो तपाईँसँग क्यामरा छ तपाईँसँग माइक छ इन्टरनेट कनेक्सन छ भने तपाईँले आफ्ना आफूलाई लागेको कुरा भन्न सक्नुहुन्छ अथवा रिपोर्टिङ गर्न सक्नुहुन्छ तर त्यो सँगसँगै हामीले चाहिँ आफ्नो एक हिसाबले रेस्पोन्सिबिलिटी पनि उत्तिकै छ भन्ने कुरा चाहिँ बिर्सिनु हुँदैन होइन वेन वी हेभ दिस मिडियम टु रिपोर्ट अन सो मलाई चाहिँ मेरो अनुभव चाहिँ त्यस्तो रहेको छ
अहिलेसम्म। हजुर, अनि अब यही सन्दर्भमै कुरा गर्दाखेरि अब तपाईँले आफै पनि भनिहाल्नु भयो अहिले ब्यारियर टु एन्ट्री एकदमै कम छ भनेर होइन अनि अब टेक्नोलोजी पनि एकदमै छिटो विकास हुँदैछ त्यही गरी अब एआईको कुराहरू पनि आइरहेको छ होइन अनि अब यस्तो यो अहिलेको अवस्थामा चाहिँ वर्तमान अवस्थामा अब पत्रकारहरूले नै आफ्नो तर्फबाट चाहिँ के कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ तपाईँलाई जस्तै अब हामीले प्रेस फ्रिडम स्वतन्त्रता हुनुपर्छ भनेर त भन्यो होइन तर पत्रकारहरूले चाहिँ आफ्नो पक्षबाट चाहिँ के ध्यान दिनुपर्छ जस्तो लाग्छ तपाईँलाई।
अब यसो हो तपाईँले आफ्नो अघि मैले भने चाहिँ तपाईँको माध्यम फेरियो भन्दैमा तपाईँले पत्रकारले गर्नुपर्ने काम पत्रकारको एउटा एथिक्सको कुराहरू त त्यो बद्लिँदैन नि त तपाईँको माध्यम बदले पनि तपाईँको प्रविधि बदले पनि हामीले गर्ने काम त हामीले रिपोर्टिङ गर्ने हो होइन हामीले सक्दो सकेसम्म हामीले आफ्नो रिपोर्टिङलाई इन्क्लुसिभ बनाउने हो धेरैभन्दा धेरैजनासँग कुरा गर्नुपर्छ यो जुन यो हाम्रो त्यो फेयर हुन्छ नि, फेयरनेस भन्छ नि रिपोर्टिङमा, त्यो त हामीले जहिले पनि त्यो चाहिँ मेन्टेन गर्नु नै पर्ने हुन्छ होइन। तर त्यो बाहेक मलाई लाग्छ पत्रकारहरूले चाहिँ अब बद्लिँदो समयसँग र बद्लिँदो प्रविधिसँग चाहिँ हामी चाहिँ डराउनु भएन, हामीले चाहिँ त्यो प्रविधिलाई चाहिँ प्रयोग गरेर कसरी आफ्नो काम झन् सहज पार्ने होइन, त्यो सँगसँगै कसरी यो यो एथिक्सको कुराहरू पनि अगाडि ल्याउने भन्ने कुरा चाहिँ त्यो चाहिँ कन्टिन्यू नै हुनुपर्छ जस्तो लाग्छ। त्यही हो अहिले भइरहेको, अनि मेन कुरा चाहिँ मलाई के लाग्छ भने अरू देशको थाहा भएन तर कमसेकम नेपालमा चाहिँ हामी चाहिँ अलिकति यो भइरहेको परिवर्तन यो चेन्जेसहरूसँग हामी अलिकति हामीले अलिकति यसलाई रेजिस्ट गरेको हो कि, किनभने हाम्रो यदि पत्रिकाको भनौँ न बिक्री कम भइरहेछ अथवा तपाईँको टिभीको भ्युवरसिप घटिरहेछ भने त्यो किन घटिरहेछ, कहाँ गइरहेछन् हाम्रो अडियन्सेसहरू, कहाँबाट उहाँहरूले समाचार पाउनु भइरहेछ। हामी पत्रकारको जिम्मेवारी भनेको चाहिँ हामी उहाँहरूसँग जाने हो होइन, उहाँहरू हामी कहाँ आउन चाहिँ त्यो त्यो उहाँहरूले छोडिसक्नु भयो, त्यो धेरै टाइम अगाडि नै त्यो चाहिँ त्यो खालके प्रवृत्ति चाहिँ बन्द भइसकेको छ कि समाचार खोज्न मान्छेहरू अथवा अडियन्सहरू आउँदैन। हामी अनफर्चुनेटली अथवा फर्चुनेटली हामी चाहिँ जानुपर्ने हुन्छ उहाँहरूसम्म होइन, र त्यो चाहिँ एउटा भनौँ न अहिले संसारभरिकै यो बहस पनि हो सोसियल मीडियामा, जहाँ चाहिँ यति धेरै इन्टरटेनमेन्टदेखि लिएर होइन अरू कुराहरू छ तपाईँलाई अटेन्सनमा बाँध्ने कुराहरू, त्यसमा चाहिँ हामीले रिडर्सहरू अडियन्सहरूलाई चाहिने दिनुपर्ने समाचार जस्तो अब चुनावको बेला हुन्छ त्यति बेला कसरी राम्रो रिपोर्टिङ गर्ने, अथवा हामी जस्तो देखि यो पेन्डेमिकको बेला हुन्छ कसरी हामीले चाहिँ सही समाचार सम्प्रेषण गर्ने, त्यो जिम्मेवारी चाहिँ रहि नै रहन्छ तपाईँ जुन माध्यममा भए पनि। र अहिलेको ठुलो च्यालेन्ज भनेको चाहिँ हाम्रो अडियन्सहरू जहाँ छन् होइन, यो नयाँ युवा नयाँ नयाँ पिँढीको अडियन्सहरू जो चाहिँ टिभी अथवा यो ट्रेडिसनल टिभी अथवा पत्रिकासँग रेडियोसँग हुर्केनन् नि, उहाँहरूसम्म चाहिँ हामी कसरी पुग्नुपर्छ, हाम्रो काम हामीले यति मेहनत गरेर हाम्रो कति साथीहरूले इन्भेस्टिगेटिभ रिपोर्टिङहरू गर्नुहुन्छ होइन, तर हामीले चाहिँ त्यही 2,000-3,000 शब्दको आर्टिकल लेखेर छापेर हाम्रो काम सक्यो भन्न चाहिँ मिल्दैन, अहिलेको समय त्यस्तो भइसकेको छ। हाम्रो कामको अर्थ तब मात्रै लाग्छ जब चाहिँ त्यो काम चाहिँ हाम्रो अडियन्ससम्म पुग्छ होइन, र अहिलेको सबैभन्दा ठुलो चुनौती भनेको चाहिँ हामीले गर्ने काम मेहनत हामीले जुन चाहिँ एकदम महत्त्वपूर्ण कुरा हो कुनै पनि एउटा डेमोक्रेटिक सोसाइटीमा हामीले क्वेसन गर्छौँ जुन गभर्मेन्टलाई अब पावरफुल इन्स्टिट्युसनहरूलाई, त्यो कुराहरू चाहिँ हामीले कसरी हाम्रो अडियन्ससम्म पुगाउने भन्ने, हामी कसरी पुग्ने त्यो सामग्री कसरी चाहिँ उहाँहरूलाई पस्किने सहज तरिकाले, उहाँहरू जहाँ हुनुहुन्छ त्यहाँ कसरी पुग्ने, त्यो चाहिँ सबैभन्दा ठुलो च्यालेन्ज हो जस्तो लाग्छ। र यो चाहिँ एउटा अनि यसलाई चाहिँ रेजिस्ट गर्नु चाहिँ भएन होइन, चेन्जेसहरू आइरहेको छ त्यो सँगसँगै हामी कसरी त्यसमा ढल्ने, कसरी हामीले त्यसबाट नयाँ कुराहरूबाट सिक्ने र कसरी चाहिँ हाम्रो नयाँ अडियन्ससम्म चाहिँ हामीले आफ्नो पत्रकारितालाई चाहिँ त्यहाँसम्म पुगाउन त्यहाँसम्म चाहिँ लाने भन्ने कुरामा चाहिँ ध्यान दिनुपर्छ जस्तो लाग्छ।
अनि अब अन्तिम प्रश्न चाहिँ तपाईँले हालै जुन जर्नलिजम अवार्ड पाउनु भएको छ जर्मन पोर्चुगिज जर्नलिजम अवार्ड होइन, त्यसको बारेमा पनि छोटकरीमा हामीलाई बताइदिनुहोस् न।
यो चाहिँ हाम्रो यो जर्मन र पोर्चुगिज गभर्मेन्टले त्यहाँको गभर्मेन्ट निकायले चाहिँ संयुक्त रूपमा दिनुहुने यो पत्रकारिताको अवार्ड हो है। यसमा चाहिँ विशेष गरी जर्मनी र पोर्चुगल मा पोर्चुगलको स्टोरिजहरूलाई चाहिँ फोकस गरिन्छ होइन, चाहे त्यो कल्चर सोसाइटी इकोनोमी अर पोलिटिक्स होस् है। मैले चाहिँ यसको लागि चाहिँ एकजना जर्मन पत्रकार फाबियानसँग फाबियान फेडरलसँग लगभग 1 वर्ष लगाएर हामीले चाहिँ कसरी चाहिँ नेपाल लगायत दक्षिण एसियाका श्रमिकहरू चाहिँ युरोप पुग्दैछन्, युरोप पनि विशेष गरी पोर्चुगल कसरी पुग्दैछन् उहाँहरू भनेर त्यसबारे चाहिँ हामीले एउटा रिपोर्टिङ प्रोजेक्ट यो भनौँ न लगभग 1 वर्ष प्लस समय लगाएर हामीले पडकास्ट रिटर्न पिसेस जर्मन इङ्ग्लिस नेपालीमा लेखेका थियौँ होइन। यो चाहिँ त्यसको बारेमा कसरी नेपालीहरू चाहिँ पोर्चुगलको यो कृषि सेक्टरमा पुग्छन् होइन, त्यहाँ चाहिँ उहाँहरू कसरी चाहिँ नेपालदेखि नै पोर्चुगलसम्म जाने उहाँहरूको एक त नम्बर फर्स्ट अफ अल चाहिँ उहाँहरूको त्यो कष्टकर यात्राको कुरा होइन, अनि ठाउँ ठाउँमा उहाँहरू कसरी ठगिन्छन् पोर्चुगल जानु नेपालदेखि पोर्चुगलसम्म जाँदा होइन, कतिजना चाहिँ युरोपको अरू देश क्रोएसिया रोमेनियाहरूबाट त्योभन्दा पनि अझै डरलाग्दो तरिकाले हिँडेर होइन धेरै रिस्कहरू लिँदै चाहिँ कसरी चाहिँ उहाँहरू पोर्चुगल पुग्नुहुन्छ जहाँ चाहिँ धेरैजना चाहिँ खेतीमा लाग्नु भएको छ, र त्यो त्यो क्षेत्रमा लागेपछि पनि त्यहाँ काम गर्दाखेरि भोग्नुपर्ने श्रम शोषणदेखि लिएर त्यहाँको बस्ने अवस्थादेखि लिएर होइन उहाँहरू पोर्चुगलसम्म आउनु पर्दा उहाँहरूले कस्तो किसिमको कति मा हामीले कुरा गरेको कतिजनाहरूले 12-14 लाखसम्म उहाँहरूले ऋण दिएर त्यो ऋण तिर्नुपर्ने उहाँहरूको बाध्यता होइन, अनि ठाउँ ठाउँमा उहाँहरूले यो विभिन्न व्यक्ति विभिन्न ठाउँमा चाहिँ उहाँहरूले भोग्नु परेको यो एक्सप्लोइटेसन को बारेमा चाहिँ स्टोरी थियो। र विशेष गरी चाहिँ हामीले चाहिँ विशेष गरी चाहिँ पोर्चुगल जस्तो देशको नियम कानुन नीतिले गर्दाखेरि चाहिँ कसरी यस्तो किसिमको चाहिँ माइग्रेसन भइरहेछ र कुनै पनि देशले यसरी माइग्रेन्ट वर्कर्सहरूलाई चाहिँ माइग्रेन्ट वर्कर्सहरूलाई वेलकम गर्ने नीति ल्याए पनि त्यो नीति चाहिँ कसरी चाहिँ त्यो नीतिको असरहरू चाहिँ कस्तो पर्दो रहेछ, मान्छेहरू चाहिँ के गरेर चाहिँ पोर्चुगल आउन खोजिरहेछन् भन्ने कुरामा चाहिँ हामीले यो स्टोरी चाहिँ केन्द्रित थियो। र फर्चुनेटली उहाँहरूले चाहिँ यो स्टोरीलाई चाहिँ यो वर्षको प्रिन्ट एन्ड अनलाइन क्याटेगोरीमा चाहिँ हाम्रो प्रिन्ट र डिजिटलमा चाहिँ उहाँहरूले यो स्टोरीलाई चाहिँ पुरस्कृत गर्नु भएको छ, विच आई थिङ्क इज अ ग्रेट अचिभमेन्ट एन्ड अल्सो सोज कि हाम्रो नेपालीहरूको स्टोरी होइन यो माइग्रेसनले गर्दाखेरि चाहिँ अहिले पोर्चुगल अथवा जर्मन आउटलेट जर्मन सरकारहरूले पनि त्यहाँका निकायहरूले पनि यसमा चाहिँ ध्यान दिएर हेर्नु भइरहेछ भन्ने कुरा चाहिँ जस्तो लाग्यो यो अवार्डको बारेमा हामीले पनि थाहा पाउँदा चाहिँ।
पत्रकार द्वय छत्रशंकर र भृकुटी राईसँग गरिएको कुराकानी सुनिहाल्नुभयो। यो कुराकानीलाई तपाईँले हाम्रो वेबसाइट sps.com.au/nepalima पाउन सक्नुहुन्छ भने आफ्नो मोबाइलमा निशुल्क एसपिएस अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ।
Why do people want to be at work? To feel heard, appreciated, part of something, and to know there's a career path for everyone. Inclusive workplaces are linked to increased innovation, productivity, and employee satisfaction. Make your organization a place where people want to be. For inclusion and diversity training, visit inclusion-program.com.au.